الحمد لله الحمد لله رب العالمين الصلاة والسلام على رسوله الكريم فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ہم سورہ البقرہ کا مطالعہ کر رہے ہیں اور آج ہم 186 سے شروع کر رہے ہیں اس کی آیت. جیسے میں بتا رہا تھا پیچھے الہکم الہ واحد کی آیت کے بعد بطور الہ کی حیثیت سے اللہ تعالیٰ کچھ قوانین دے رہے تھے. سورہ البقرہ کے زمانے تک جو قوانین دینے تھے وہ یہاں مکمل ہو گئے ہیں. اب آگے کچھ سوالوں کے جواب انہی قوانین کے حوالے سے کچھ سوالات پیدا ہوں گے ان کا جواب دیا جائے گا. لیکن یہ جواب یا یہ سوالات اللہ کی طرف سے ایک اجازت کے بعد شروع ہوئے تھے. وہ اجازت اس آیت میں بیان کی جا رہی ہے. وَإِذَا سَأَلَكَ عِبَادِي أَنِّي فَإِنِّي قَرِيبٌ, جب میرا کوئی بندہ مجھ سے کوئی سوال کرتا ہے تو میرے بارے میں مجھ سے, تو یہ یاد رکھو کہ میں قریب ہوں. اجیب الدعوت الداعی اذا دعانی, جب بھی کوئی پکارنے والا مجھے پکارتا ہے تو میں اس کا جواب دیتا ہوں. یہ بنیادی بات کہہ دی. اس میں دو باتیں, قرآن مجید کی عربی جو ہے وہ اس پہلو سے بڑی دلچسپ ہے کہ یہ ایک بات سے شروع کرتا ہے اور دوسرا لفظ بدل کے اس کے اندر دو چیزیں ایڈ کر دیتا ہے. بس سوال سے بات شروع ہوئی, سوال میں دونوں باتیں شامل ہوتی ہیں, مانگنا بھی ہوتا ہے سوال پوچھنا بھی ہوتا ہے. آگے دعوت دائی زادانی میں یہ دعا کا مفہوم بھی شامل کر دیا. تو گویا سوال سے بات شروع ہوئی تھی اور دعا پہ جا کر مکمل ہوئی ہے. تو گویا سوال بھی اور دعا بھی دونوں کے بارے میں ایک ہی قانون ہے. لیکن جب یہ آیت نازل ہوئی اس کے ایک دوسرا معنی تھے. یعنی آج ہم یہ معنی لیتے ہیں کہ جب بھی کوئی سوال کرتا ہے اللہ تعالیٰ سے, جب بھی کوئی دعا کرتا ہے تو اللہ تعالیٰ اس کا جواب دیتے ہیں. لیکن عہد نبوی صلی اللہ علیہ وسلم نے اس کے معنی دوسرے تھے. وہ یہ کہ آج کے بعد سے, اس آیت کے نزول کے بعد سے, جب کوئی مجھ سے سوال بھی کرے گا رسول کے جب پاس جا کر تو میں اس کا جواب دوں. گویا اللہ تعالیٰ براہ راست کھول دیا کہ صحابہ میں سے, جیسے ہوتا ہے نا اب کوشچن اوپن کیے جا رہے ہیں, اس طرح سے اللہ تعالیٰ نے اس آیت کے موقع پر سوال اوپن کر دیا کہ اب کوئی آدمی نازل کردہ قوانین کے حوالے سے کوئی بات پوچھنا چاہتا ہے تو اللہ تعالیٰ اس کا جواب دے دیں گے. ٹھیک ہے, اور تمہید کے طور پر دو تین سوالوں کا جواب بھی دے دیا اور پھر سوالات آنے شروع ہو گئے. تو اب دیکھتے آگے. تو دیکھیے آج ہمارے اس معنی کیا ہیں کہ جب بھی کوئی بندہ اللہ سے مانگتا ہے, کوئی سوال پوچھتا ہے, کوئی کچھ کرتا ہے تو اس کا جواب دیا جائے, اللہ تعالیٰ جواب دیتے ہیں, یعنی دعا قبول کرتے ہیں. سادہ معنی آج کل اس کے یہ ہے. لیکن نزول قرآن کے زمانے میں اس کے سادہ معنی میں ایک بات کا اضافہ ہو گیا کہ اب نبی کریم صلی اللہ علیہ وسلم کے پاس اگر کوئی سوال پوچھنا چاہے گا تو اللہ تعالیٰ اس کا جواب نازل کریں گے. تو یہ دو معنی اس کے اندر ہیں, دونوں کو سامنے رکھ کر بات کو آگے. گویا قرآن مجید میں ایک بات بار بار کہی گئی ہے کہ تمہارا خدا تو جواب ہی نہیں دیتا بتوں کے بارے میں, اس کا بھی جواب ہے کہ اللہ تعالیٰ جو ہیں وہ تمہارے سوالوں کے جواب دیں گے. ظاہر ہے کہ رسول کے ذریعے سے رابطہ ہے, براہ راست رابطہ نہیں ہے, لیکن بہرحال اللہ تعالیٰ کی طرف سے جواب دیے جائیں گے. تو جو سوال ہے وہ اس زمانے سے متعلق ہے اور جو دعا ہے وہ اس زمانے سے متعلق ہے اور آج بھی متعلق ہے. تو جب میرے بندے مجھ سے سوال پوچھیں گے میرے بارے میں تو میں بہت قریب ہوں. اب آیت کو سمجھ لیتے ہیں تاکہ ایک ایک چیز واضح ہو جائے کہ میرے بندے مجھ سے جب کوئی سوال پوچھیں گے تو میں بہت قریب ہوں, یعنی فوراً جواب دوں گا, دیر نہیں لگے گی. ایک یہ معنی ہے. دوسرے معنی یہ ہیں کہ قریب ہونے کا یہ فائدہ ہوتا ہے کہ وہ ہر چیز سے واقف ہوتا ہے. اگر کوئی ہمارا ہمسایہ بھی ہو تو مثلا آپ لوگوں کے مقابلے میں میرے ہمسائے مجھے زیادہ جانتے ہوں گے, تو قریب ہونے کا یہ فائدہ ہوتا ہے کہ آدمی جانتا ہوتا, جب جانتا ہوتا ہے تو وہ پھر اس کے لحاظ سے باتیں بھی آسانی سے سمجھ سکتا ہے. مثلا گاندھی صاحب کی باتیں جو ان کے شاگرد سمجھتے ہیں وہ باہر کے لوگ نہیں سمجھ سکتے, کیونکہ وہ ان کے قریب رہے ہیں, عرصے سے باتیں سنتے سناتے آ رہے ہیں. تو اس طرح اللہ تعالیٰ کے قریب ہونے کے معنی یہ ہیں کہ اللہ تعالیٰ تمہارے قریب ہیں, وہ تمہاری طبیعت کو سمجھتے ہیں، مزاجوں کو سمجھتے ہیں، صلاحیتوں کو سمجھتے ہیں، کمزوریوں کو سمجھتے ہیں. یہ پہلو بھی ہے، اور یہ پہلو بھی ہے کہ کہیں دور جانے کی ضرورت نہیں ہے. یہ اس بات کی بھی نفی کرتا ہے کہ ہم کوئی واسطے، کوئی وسیلے، کوئی توسط کی چیزیں، کوئی درمیانی رابطے ڈھونڈنے کی کوشش کریں، بس سیدھے خدا سے مانگیں، وہ قریب ترین بیٹھا ہو، کہیں دور نہیں ہے کہ تمہیں بیچ میں کوئی رابطے کے لیے لوگ ڈالنے پڑیں یا کچھ معاملات کرنے پڑیں. تو فرمایا کہ جب بھی میرا بندہ مجھ سے کوئی سوال پوچھے گا تو میں اس کے قریب ہوں، فوراً بات پہنچتی ہے، فوراً میں جواب دیتا ہوں. آگے فرمایا اجیب و دعوت دائی، اور میں ہر پکارنے والے کی پکار کا جواب دیتا ہوں، ہر پکارنے والے کی پکار کا جواب دیتا ہوں. ازادانی، جب بھی وہ مجھے پکارتا. اب یہ نبی کریم صلی اللہ علیہ وسلم کے زمانے میں تو سوالوں کے جواب دے دیے گئے، بعض دعائیں بھی قبول کروا دی گئیں، لیکن ہمارے لیے اب غیب کا معاملہ ہے، ہمارے سامنے نہیں ہوتا یہ سب کچھ، اس لیے ہمیں غیب کے طور پر کچھ چیزوں کو ماننا ہوتا ہے کہ ہم یہ یقین رکھیں خدا پر کہ ہماری بات پہنچ گئی ہے اللہ تعالیٰ تک، دعا قبول ہو جائے گی اور کچھ نہ کچھ اس کا نتیجہ نکل آئے گا. اب دعائیں ساری قبول نہیں ہوتی، یہ ایک الگ سے بات ہے کہ اللہ تعالیٰ کے ہاں جو دعاؤں کے قبول کرنے کا نظام ہے وہ حکمت پر مبنی ہے. اس حکمت میں یہ چیزیں زیر بحث ہوتی ہیں کہ میرے آپ کے حالات کیا ہیں، جن لوگوں میں ہم رہ رہے ہیں ان کے حالات کیا ہیں. کیا مثلا میرے اور آپ کے حالات کا مطلب ہے کہ ساجد کو یہ چیز دی جائے تو کیا اس کے لیے امتحان کے اعتبار سے ٹھیک ہوگی، کہیں وہ پھسل تو نہیں جائے گا، کہیں اس کو ایسی چیز تو نہیں مل جائے گی جس کا وہ مزاج کے اعتبار سے تحمل ہی نہیں کر سکتا اور بگڑ جائے گا. لوگ پھر بھی بگڑ جاتے ہیں، لیکن جب اللہ تعالیٰ دیتے ہیں تو ناپ تول کر دیتے ہیں کہ بگڑے نہ، تب بھی بگڑ جاتا ہے، بگڑ جاتا ہے تو اس کا مطلب ہے امتحان میں ناکام ہوا ہے. لیکن ایک دینا وہ ہو سکتا ہے کہ ساجد اس قابل ہی نہیں کہ اس کو سنبھال سکے، یا ایک چھیننا وہ ہو سکتا ہے کہ اللہ تعالیٰ محروم اس طرح سے رکھیں کہ ساجد اس قابل ہی نہ ہو کہ اس کو سنبھال سکے. تو ایسا دینا اور ایسا چھیننا اللہ تعالیٰ نہیں کرتے، اس لیے بعض دعائیں ہماری قبول نہیں ہوتی. تو وہ قیامت والے دن انشاءاللہ ذریعہ ثواب ہوں گی، کیونکہ دعا جو ہے وہ خدا کو الہ ماننا ہے، اس لیے اپنی حقیقت کے اعتبار سے سب سے بڑی عبادت پکارنا ہے خدا کو، تو اس کا ثواب مل جائے گا. دوسروں کی جس علاقے میں رہ رہا ہوں، جس قوم میں رہ رہا ہوں، جس محلے میں رہ رہا ہوں، جن لوگوں میں میری رشتہ داری ہیں، ان کا بھی لحاظ کیا جاتا ہے کہ ساجد کو یہ چیز دینے کے بعد کیا اس کے بھائیوں کے لیے ٹھیک ہوگا، اس کے محلے والوں کے لیے ٹھیک ہوگا، اس کی قوم کے لیے ٹھیک ہوگا. وہ اللہ تعالیٰ ساری، کیونکہ وہ میرے سارے پوٹینشلس کو جانتے ہیں. سب انسانوں کے ساتھ اللہ تعالیٰ اس طرح سے معاملہ کرتے ہیں کہ دعا کرنے کا مطلب یہ نہیں ہے کہ ادھر آپ مانگیں ادھر قبول ہو جائے. اور ایک اور وجہ اس کے اندر، وہ ہماری آزمائش. اگر سب کی ساری دعائیں جیسی انہوں نے مانگی ہیں ویسی قبول ہو جائیں تو پردہ ہٹ جائے گا. جو دنیا میں امتحان قائم کیا گیا اس کی سب سے بڑی خوبی یا اس کا سب سے کی جو کہہ لیجئے کہ ایلیمنٹ ہے، وہ یہ ہے کہ خدا امتحان لیتے ہوئے پردے میں دکھائی نہیں دیتا. جب اللہ تعالیٰ دکھائی دیں گے تو ساری امتحان کی حکمت غارت ہو جائے گی، کیونکہ یہ امتحان ہے ہی خدا کو دیکھے بغیر، خدا کو ماننا دیکھے بغیر، خدا کو ماننا بغیر ثبوت کے، اس طرح کے کہ میں آنکھوں سے دیکھا ہوں، حواس سے، حواس کے آبزرویشن کے بعد مانا ہو، اور آخرت کو ماننا بغیر دیکھے دلائل کی بنیاد پر. تو دلائل کی بنیاد پر بغیر دیکھے ماننے کا، اس لیے بار بار جملے آئیں گے قرآن مجید میں کہ میں نے چاہتا تھا کہ دیکھوں کہ تم بالغیب نیکی کرتے ہو کہ نہیں کرتے ہو، یعنی خدا سے اوٹ میں ہوتے ہوئے نیکی کرتے ہو کہ نہیں کرتے ہو. تو دانائی کا امتحان ہے، سچائیوں کا امتحان ہے، فطرت کا امتحان ہے. اور تمام انسان، خواہ وہ عامی ہو یا عارف ہو، سارے کے سارے اس قابل پیدا کیے گئے ہیں کہ وہ بالغیب خدا کو مان سکیں، کیونکہ ہم بہت ساری چیزیں بالغیب مانتے ہیں، سارے انسان مانتے ہیں. حد یہ کہ وہ ٹھوٹ سائنسدان بھی جو صرف تجربے سے چیزوں کو مانتا ہے، وہ بھی بہت ساری چیزیں غیب کی مانتا ہے. مثلاً اس وقت آپ سارے لوگ یہ مان کر بیٹھے ہوئے ہیں کہ ہمارے گھر میں ہمارے بیوی بچے بہن بھائی موجود ہیں، اس وقت وہ غیب میں ہیں، لیکن ہم مان کے بیٹھے ہوئے ہیں. آپ یہ مان کے بیٹھے ہوئے ہیں کہ صبح میں نے دفتر جانا ہے، دفتر کھلنا ہے، یہ بھی غیب میں، کل کس نے دیکھا، लेकिन हम मान के बैठे हुए हैं। इतनी बड़ी बड़ी हकीकतें हम बगैर देखे, बगैर महसूस किए, सिर्फ पिछले तजुर्बात की बुनियाद पर मान रहे होते हैं। तो ये हमारा इम्तिहान है। इसलिए दुआओं को भी, तमाम चीज़ें अल्लाह ताला ने रखी इस तरह से हैं, मुश्किलें, आसानियाँ, रिस्क, सलाहियतें, कुव्वतें, इख्तियारात, जज्बात, एहसासात, मिजाज, सलाहियतें, सब अल्लाह ताला ने इस तरह से रखी हैं कि खुदा दिखाई ना दे और इम्तिहान हो रहा हो, खुदा दिखाई ना दे और इम्तिहान हो रहा हो। बस ये बड़ी चादर जो है खुदा के गैब की, यही दरअसल इम्तिहान की है। जिसने इसको अबूर कर लिया वो कामयाब हो गया, जो इसमें फंस गया मारा गया। और आप साइंसदानों को देखिए कि कितनी अजीब व गरीब चीज़ें मान रहे होते हैं। अरबों साल पहले, 14-15 अरब साल पहले बिग बैंग को मानते हैं, सिर्फ इस मुशाहदे से कि कायनात फैल रही है तो कभी सुगड़ी होगी और शुरू के ज़माने बिल्कुल साथ जुड़ी हुई होगी, एक नज़रिया मान लिया, ठीक है। तो इस तरह से हम बहुत सारी दलाइल की बुनियाद पर हम बहुत सारी गैब की चीज़ें मानते हैं। ये तमाम इंसानों का वस्फ है, रेडी वाला हो या कोई हो, ये दलाइल के ऊपर होता है। ये बिलगैब का मतलब ब्लाइंड फेथ नहीं है, ये इस्लाम के बारे में या किसी भी मज़हब के बारे में ये हदूस से तजावज़ है कि हम कह दें कि हम ब्लाइंड फेथ रखते हैं, ऐसा नहीं। बिलगैब का मतलब है कि कुछ चीज़ें मुशाहदे में नहीं होती लेकिन हमने अकल से, फितरत की रोशनी में समझ कर उसको माना हुआ है। तो दुआएं हों या मुश्किलात हों, जो भी दुनिया में चीज़ें अल्लाह ताला देते हैं, उसमें अल्लाह ताला हर चीज़ हमारी तमन्ना के मुताबिक नहीं करते बल्कि अपनी हिकमतों के तहत उसको चलाते हैं। अब जब अल्लाह ताला हमारी हर सवाल का जवाब देते हैं, हमारी पुकार को सुनते हैं और उसका जवाब देते हैं, तो फरमाया फल यस्तजीबू ली, तो चाहिए कि वो मेरी बातों का भी जवाब दिया करें। मैं जो आजमाइशें डालता हूँ, मैं जो रसूलों के ज़रिए से अहकाम देता हूँ, उसको भी माना करें और उसको भी सुना करें, ये लाजमी बात है। वाले यू मेनू भी, और मेरे ऊपर भी ईमान लाएँ, ये मेरे इस मेहरबानी का तकाजा बनता है। लअल्लहुम यरशुदून, ताकि वो सीधे रास्ते पर आएँ, हदायत पर आ जाएँ, रुश्त पर आ जाएँ, दानाई पर आ जाएँ। तो ये तीनों तकाजे हैं खुदा के पहली बात के, कि जब मेरा बंदा मुझसे मांगता है, सवाल पूछता है या मुझे पुकारता है, तो मैं उसकी पुकार का जवाब देता हूँ। तो इसलिए मेरी बातों को भी, मेरी पुकार का भी जवाब देना चाहिए, मेरी बातों का भी जवाब देना चाहिए। और जब मैं इतना कुछ कर रहा हूँ तो मुझ पर ईमान भी लाना चाहिए, ताकि तुम रुश्त पर आ जाओ। अब ये रुश्त है, ये दो मानी रखती है, एक ये कि कुरान मजीद को मानने के बाद एक रुश्त हमें हासिल होती है, और एक सिर्फ़ खुदा को मान लेने से हासिल हो जाती है। उसके लिए कुरान पढ़ने की ज़रूरत नहीं होती, उसके लिए किसी उस्ताद के पास जाने की भी ज़रूरत नहीं होती। जैसे ही आप खुदा को मान लेते हैं तो एक नई बसीरत अफरोज़ दुनिया आपके सामने खुल जाती है। तो ये ईमान का तकाजा होता है। जैसे आपने कहा जी कि ठीक है, एक काम आपने किया, तो पहले आपका ख्याल था कि पता नहीं कौन कर गया है, आपने कहा जी मैंने काम किया ये, तो एक नई हकीकत सामने आ जाएगी। अब इतना मान लेने से कि भाई आपने ये काम किया है, मसले हल हो जाएंगे। तो अब सिर्फ इत बाज का ये मान लेने से कि ये ऐसा हुआ है, हमें हदायत मिल जाती है। और दूसरी जो कुरान मजीद के बाद, तो पुराने इंसान की दो चीज़ें मानता चला आ रहा है सदियों से, उसको कभी इसमें शक व शुबा नहीं हुआ था, एक अल्लाह है और एक आखरत होनी है, इसमें कभी शक व शुबा नहीं हुआ। वो आखरत के जो डिटेल्स थी वो डिफरेंट हो सकती हैं, वो हमारी ये है कि क़यामत होनी है, उसमें अल्लाह ताला हिसाब किताब करेंगे, कुछ जन्नत में चले जाएँ, कुछ दोजख में। कुछ लोगों ने ख्याल किया कि नहीं, एंड पे जाकर मुक्ति होगी, दरमियान में इस ज़िंदगी में कई दफ़ा पैदा होंगे, कई मुसीबतें आएंगी, और इस तरह से होता चला जाएगा। लेकिन कुछ ना कुछ रिवार्ड और पनिशमेंट का तसव्वुर, और अल्लाह का होना, खुदा का होना, ईश्वर का होना, भगवान का होना, ये सारी चीज़ें मानी हुई, ये इंसान के यहाँ कभी भी ऐसा नहीं रहा। लेकिन दौरे जदीद में तो खैर मसाइल दूसरे हो गए, वो फिर कभी मौका मिलेगा तो बात करते रहेंगे। तो यहाँ पर उसी पहलू से बस अल्लाह ताला ने फरमाया कि मेरी बातों का भी जवाब दो, मेरे ऊपर ईमान लाओ, ताकि तुम रुश्त पर आ जाओ, सीधे रास्ते पर आ जाओ। तो रुश्त दरअसल खुदा की नज़र से दुनिया को जानना है, खुदा की नज़र से, खुदा होने के एतबार से दुनिया के मानी और हैं, और खुदा ना हो, गॉडलेस दुनिया हो, तो इसके मानी और, फिर ये फसाद की जगह है, कुछ समय नहीं आती, क्योंकि हादसे ने पैदा कर दी, अब मैं नेक क्यों बनूं, अखलाक के तकाजे क्यों पूरे करूं, जो सोसाइटी ने मेरे ऊपर दबाव डाल के मुझे नेक बनाने की कोशिश किया क्यों मानूं। ख़त्म। तो अगर ये हादसा नहीं है, खुदा ने बनाई है, तो फिर रुश्त हासिल हो गया एक और तरह का। पहला भी रुश्त हो सकता है कि आप कह दीजिए खुदा नहीं है, तो ये भी रुश्त हो सकता है, लेकिन इसके नतीजे में सब कुछ जाविया निगाह बदल जाएगा, मामला बदल जाएंगे, और जैसे ही खुदा को मान लेंगे अखलाक और कानून और सारे तकाजे सामने आ जाएंगे। बिल्कुल ऐसे ही जैसे आप रियासत को मान लें, रियासत को ना मानें, तो फ़र्क पड़ेगा, सिर्फ मानने से फ़र्क पड़ेगा। यहाँ जी क्यों रियासत है तो कानून और जाब्ते और सब कुछ आ जाएगा, और जैसे कि आप कहेंगे कोई रियासत नहीं है तो कोई कानून कोई जाब्ता मौजूद नहीं रहेगा। तो खुदा को मानना, महज खुदा को मानना एक बहुत बड़ी हकीकत। अब ये अल्लाह ताला ने सवालात की दावत दे दी कि जो भी एक सवाल करना चाहे वो कर सकता है, लेकिन पहले दो बातों के या दो सवालों के जवाब खुद ही दे दिए हैं। जिस तरह अदालतें खुद किसी मसले का नोटिस ले लेती हैं, उसी तरह अल्लाह ताला ने दो मसलों का खुद नोटिस ले लिया है। आजकल चूँकि चलता है तो समझाना आसान है, वरना तो पहला क्या है कि चूँकि वो रोज़ा अभी हुक्म गुजरा ही है, इस आयत से पहले हम रोज़े का हुक्म पढ़ रहे थे, तो उसके साथ ही एक सवाल जिसको अल्लाह ताला ने एड्रेस कर लिया है। फरमाया उहिल्ला लकुम लैलत सियामी अर रफसु इला निसाइकुम, कि तुम्हारे लिए हलाल किया गया है रोज़ों की रात को बीवियों के पास जाना। हुन्ना लिबासुन लकुम व अंतुम लिबासुन लहुन, वो तुम्हारा लिबास है और तुम उनका लिबास। बहुत बड़ी आयत है, इसको समझना चाहिए, क्योंकि अल्लाह ताला जो जिस दुनिया को बनाए हुए हैं और जिस जाविये से बनाए हुए हैं, उसका एक पहलू बहुत अहम है जो यहाँ बयान हुआ है। फरमाया कि तुम्हारे लिए बीवियों के पास जाना रोज़ों की रात में जायज़ है। अब ये मसला क्या है, रोज़े तो अल्लाह ताला ने मुकर्रर कर दिए, तो रोज़े मुकर्रर कर दिए तो रातों को क्या मसला है? इसके पीछे एक तारीख भी है और एक इंसानी जज्बा भी है। जब हम कोई इबादत अपने लिए मुकर्रर करते हैं या समझते हैं, तो उसमें फिर गुलूब करना चाहते हैं कि अच्छा मैंने अभी रोज़ा रखा हुआ था तो अभी मैं ये काम कर लूँ, जहन में एक ख्याल आता है। तो इसलिए रोज़े में गुलूब होने से ये सवाल पैदा हो सकता है। और दूसरा यह है कि यहूद और नसारा के बाद फिरके भी इस तरह का रोज़ा रखते थे कि मगरब के बाद खाना शुरू किया और जब तक खाते पीते रहे तो खुला है रोज़ा, जैसे ही आपने खाना पीना बंद किया तो रोज़ा बंद हो जाएगा, फिर आप रोज़ा शुरू हो गया। यानी जैसे हमारे सहरी पर फजर के तुलू से रोज़ा शुरू होता है, उनका रोज़ा शुरू हो जाता है खाना खाने, जैसे ही आपने पेट भर के खा लिया, खा पी के फारग हो गए, तो छोड़ दिया आपने कि भाई अब मैं यहाँ, ये आप कह सकते मैं 5 मिनट बाद पानी पीऊँगा तो ठीक है, लेकिन जब आपने रोज़ा खाना पीना छोड़ दिया तो रोज़ा शुरू हो गया। अब ये तकरीबन 22-23 घंटे का रोज़ा बन जाता था, उसमें रात जाहिर है कि फिर आप कुछ भी नहीं कर सकते, खा पी भी नहीं सकते और इज़दवाजी मामलात भी नहीं कर सकते। तो ये जब जहन में आ गया सहाबा के अंदर कुछ, तो उनके ख्याल में था कि रात को खाना पीना मना है और ये काम भी मना है, लेकिन इस गुमान था, यकीन नहीं था कि ऐसा है, तो उन्होंने ये हरकत कर ली। अब उसको अल्लाह ताला ने खुद नोटिस लेकर फरमाया कि नहीं, रात तुम्हारे लिए हलाल कर दी गई है। आगे वजह बताइए, हुन्ना लिबासुन लकुम व अंतुम लिबासुन लहुन, गोया यूँ समझ लीजिए कि फिका की ज़ुबान में इस हुक्म की इल्लत बताई गई है, उसकी क्यों ये हुक्म दिया, क्यों रात जायज़ कर दी गई है। एक इसलिए कि वो तुम्हारा लिबास है और तुम उनका लिबास। लिबास जो है वो अरबी ज़ुबान में, क्या सारी तहजीबों में, लेकिन लफ्ज़ लिबास की मैं बात कर रहा हूँ, लिबास अपनी हकीकत के अतबार से सारी तहजीबों में एक जैसा है, लेकिन अरबों के यहाँ लफ्ज़ लिबास के अंदर भी 2-3 मानी हैं। एक ये कि ये हिफाजत करता है मौसम वगैरह की गर्मी से, और दूसरा ये कि ये आपको सतर ढांपता है, या आम सा। तीसरा ये कि ये जीनत का बायस बनता है, ठीक है, ये लफ्ज़ लिबास के अंदर है। और एक और चीज़ उनके अंदर है कि ये हया का ज़रिया है। ये अरबों के यहाँ लिबास हया वाला हमारे यहाँ ही पाया जाता है। लिबास का इस्तेमाल तो जीनत के चारों के लिए करते हैं हम, لیکن لفظ لباس کے اندر یہ معنی نہیں ہے. تو عربوں کے ہاں لفظ لباس کے اندر یہ چار پہلو موجود ہیں. ٹھیک ہے, اب یہ چاروں پہلوؤں سے لے لیں میاں بیوی کا باہمی تعلق, کہ شوہر کے لیے بیوی اور بیوی کے لیے شوہر, یہ چاروں کام کرتا ہے. وہ اس کا حفاظت کرتا ہے, کرتی ہے, وہ اس کے لیے سامان زینت ہے, دونوں ایک دوسرے کے لیے, دونوں ایک دوسرے کے لیے حیا کا باعث بناتا ہے یہ ایک دوسرے کے لیے, اور تیسرا یہ کہ وہ اس کے ذریعے سے زینت اختیار کرتے ہیں, ان کا جمال ہے, انسانیت کا جمال ہے, اس کا حسن جو ہے وہ اسی میں ہے. اس لیے اللہ تعالیٰ نے کہا کہ یہ ہونے کی وجہ سے میں نے راتیں تمہارے لیے حلال کر دی. ٹھیک ہے, اب یہ جو مرد عورت کا یہاں تعلق اور مقام بتایا گیا, یہ انسان اسلامی تہذیب کی بنیادی چیزوں میں سے, یہ سادہ چھوٹی سی بات نہیں ہے. اسلامی تہذیب شادی کے انسٹیٹیوٹ پر کھڑی ہے, اور جو مغربی دنیا ہے وہ دو چیزوں کے پیچھے پڑی ہوئی ہے اس وقت, ایک مذہب اور ایک خاندان, دونوں کے پیچھے پڑی ہوئی, دونوں کو توڑنے میں وہ بہت تیزی سے سرگرم ہے, کیونکہ اسی سے وہ ہن لباس ان لکم وانتم لباس ان لہن والی کیفیت پیدا ہوتی ہے. خاندان صرف یہ نہیں کہ بیوی اور شوہر نہیں, بچے بھی, چچا تایا بھی, بہن بھائی بھی یہی کردار کسی نہ کسی درجے میں کر رہے ہوتے ہیں. کسی بچی پر کوئی شوہر اپنی بیوی پر ظلم کر رہا ہے تو سارا خاندان بچانے آ جاتا ہے. ہمارے ہاں تو ہمسائے بھی بچانے آ جاتے تھے, لیکن آج کل ذرا وہی چونکہ مغرب کے اثرات آ رہے ہیں, وگرنہ یہ آپ تصور نہیں کر سکتے کہ محلے میں کوئی لڑائی ہو تو ہمسائے دروازہ کھٹکھٹا کے پوچھ رہے ہیں, آجی جی خیریت ہے, یہ ہوتا تھا. اب صورتحال ایسی نہیں ہے, اب اس کو پسند نہیں کیا جاتا آزادی کے خیال سے, اور یہ میرا ذاتی مسئلہ ہے, آپ میرے اندرونی معاملات میں کیسے مداخلت کریں. اس میں پوچھنے آ جاتے تھے یہ کافی ہوتا تھا, مداخلت کوئی نہیں کر رہا ہوتا تھا, بس پوچھنے آ گئے تو اب اندر ٹھنڈا ماحول ہو جائے گا, ہمسائے آواز پہنچ رہی ہے تو لوگ شرم سے نہیں کرتے تھے. لیکن اب صورتحال ایسی نہیں ہے, اب تو چھوٹا بھائی, بڑا بھائی, باپ بھی شاید نہیں پوچھ سکتا کہ تم کیوں جھگڑ رہے ہو, تو یہ فضا ہوتی چلی جا رہی ہے. لیکن چلیے ہم اتنے نہیں جاتے پرانے ماضی میں, لیکن بہرحال یہ بات کہ شوہر کے لیے بیوی اور بیوی کے لیے شوہر, یہ سارے کردار ادا کرتا ہے. اس سے اللہ تعالیٰ کہہ رہے ہیں کہ میں تمہیں محروم نہیں کرنا چاہتا, کہ ایک مہینے کے لیے تمہارے اوپر یہ پابندی لگ جائے کہ تم اس کام سے ایک دوسرے جیسے لباس اتار دیا گیا تم نے, یہ میں نہیں کرنا چاہتا. تو اس لیے یہ رات کے وقت پر دونوں تینوں چیزیں جائز کر دیں گے. آ کے کھانا پینا بھی اللہ تعالیٰ جائز کر دیں گے, کہ روزے کی راتوں میں صرف یہ مسئلہ نہیں کہ ازدواجی معاملہ جائز کر دیا گیا, بلکہ کھانا پینا بھی جائز کر دیا گیا. اب جس وجہ سے یہ اللہ تعالیٰ نے خود نوٹس لیا وہ کیا ہے کہ عالم اللہ انکم کنتم تختانون انفسکم, اللہ نے یہ جانا کہ تم اپنے آپ سے خیانت کر رہے تھے, تو اس لیے اللہ تعالیٰ نے تمہاری طرف توجہ کی اور تمہیں معاف کر دیا. جو میں کہہ رہا ہوں اللہ تعالیٰ نے خود نوٹس لیا, وہ اس جملے کی وجہ سے کہہ رہا ہوں, عالم اللہ کے اور فتاب علیکم سے اور افا انکم سے, اللہ نے جانا کہ تم خیانت کر رہے تھے. اب ذہنوں میں یہ تھا کہ شاید گمان تھا, حکم نہیں معلوم تھا اللہ تعالیٰ کا تازہ حکم کیا ہے, لیکن دلوں میں یہ گمان تھا یا خیال تھا کہ روزے کی رات بھی منع ہے. لیکن اب اندر سے خیال ہے اس کے خلاف, ایک رائے ہے, اس کے خلاف عمل کر لیا ہے, تو اس کو اللہ تعالیٰ نے اپنے آپ سے خیانت کو کہا ہے. شریعت کے اندر ساری چیز کی حقیقت یہی ہے, جو میری رائے ہے شریعت کے بارے میں, خدا کے قانون کے بارے میں, اس میں یہ لازمی بات ہے کہ مجھے اپنی رائے کے خلاف نہیں کرنا. اگر میری رائے یہ, مثال کے طور پر میں داڑھی کی مثال عام طور سے دیتا ہوں کیونکہ ہمارے مسلک میں داڑھی دینی فریضہ نہیں ہے, حکم نہیں ہے اللہ تعالیٰ کا, لیکن ایک آدمی کا خیال ہے کہ داڑھی اللہ کا حکم ہے, اور وہ گاندھی صاحب کے اس فتوے پر کہ داڑھی دین کا حکم نہیں ہے, اس کی اپنی رائے ہے کہ داڑھی دین کا حکم ہے, اور استاد گرامی کہہ رہے ہیں کہ داڑھی دین کا حکم نہیں ہے, تو محض اس وجہ سے کہ گاندھی صاحب کہہ رہے ہیں میں داڑھی چھوڑ دوں, گناہ گار ہوگا جب تک کہ اس کی اپنی رائے تبدیل نہ ہو جائے. تو جب تک اس کی اپنی رائے تبدیل نہ ہو جائے اسے داڑھی رکھنی ہے, یہ لازمی بات ہے. क्योंकि उसकी अपनी राय यह है कि दाढ़ी दीन का हुक्म है। ऐसे ही इन बुज़ुर्गों का ख्याल था कि रातें हराम हैं, तो उन्होंने अपनी इस राय के ख़िलाफ़ एक अमल कर लिया। इसको अल्लाह ताला ने कहा है कि तुमने अपने आप से ख़यानत की है, अपने ज़मीर से ख़यानत की है। तो इसलिए मौलवी साहब का फतवा कुछ नहीं होता, हमेशा याद रखें मेरा आपका ज़मीर है उसकी क्या राय है, वो उस चीज़ को जायज़ समझ रहा है तो जायज़ है, वो उसको नाजायज़ समझ रहा है तो नाजायज़। खब बड़े बड़े उलमा, बड़े बड़े स्कॉलर आपके दूसरा फतवा दे चुके हों, चुनाचे आप फतवा लेकर जाकर किसी चीज़ को जायज़ नाजायज़ नहीं समझ सकते। उसके लिए ज़रूरी है कि आपका ज़मीर मुतमईन हो, वगरना क़यामत वाले दिन अपने ज़मीर की ख़यानत के जुर्म में पकड़े जाएंगे। इसी से वो सारा असूल निकल आता है कि मेरी फितरत, मेरे एहसासात, ये सब मेरे लिए जवाबदही का बायस बनाएंगे। मेरी फितरत कह रही है कि अल्लाह एक है, अल्लाह मौजूद है, और मैंने एथीस की किताबें पढ़ के मान लिया हुआ है। अंदर से ज़मीर कह रहा है कि अल्लाह है, पकड़े जाएंगे। शरीयत में, अकीदे में, जहाँ भी आपने अपने ज़मीर के ख़िलाफ़ वर्जी की तो ये ज़मीर के साथ ख़यानत है, इस पर सज़ा मिलेगी। तो फरमाया फ़ताबा अलैकुम, तो चूँकि शरीयत उतर रही है, खुदा जवाब देने पे मेहरबान है, पुकारने वालों की पुकार का जवाब देना चाहता है, तो इसलिए फरमाया कि मैंने तुम्हारी तरफ तवज्जो की और तुम्हारा गुनाह भी माफ़ कर दिया। यानी शरीयत भी बता दी कि अब रात जायज़ कर दी गई है और जिसमें खाना पीना और ये काम कर सकते हो, तो व अफ़ा अनकुम, ये अगली खुशखबरी है कि मैंने ये गुनाह माफ़ कर दिया तुम्हारा। फलआन बाशिरूहुन्ना वब्तगू मा कतबल्लाहु लकुम, अब उनके साथ तुम वो मामला कर सकते हो जिसको इज़दवाजी मामला कहते हैं, और जो कुछ अल्लाह ने तुम्हारे लिए लिखा है उसको तुम चाह भी सकते हो। यानी सिर्फ इज़दवाजी ताल्लुक ही नहीं, औलाद भी रमज़ान की रात में तलब की जा सकती है। ये इससे मुझे लगता है कि ये जो सवाल था ये पिछली शरीयत की बजाय गुलूव के वजह से था कि शायद रमज़ान अल्लाह अल्लाह करने का महीना है, इसमें औलाद चाहना, इसमें रिज्क चाहना, इसमें लज्जत बरारी, ये सारी चीज़ें नहीं होनी चाहिए, ऐसा तासुर बनता है। तो अल्लाह ताला ने इज़दवाजी ताल्लुक भी जायज़ करार दे दिया और ये भी कि औलाद भी तुम पैदा करना चाहो तो इस महीने में कोई मसला नहीं है। चूँकि अब बात चल पड़ी है तो फरमाया वकुलू वशरबू हत्ता यतबैन लकुमुल खैतुल अबयज़ु मिनल खैतिल अस्वद मिनल फज्र, तो इज़दवाजी ताल्लुक कायम कर सकते हो, औलाद चाह सकते हो, और सुबह की फजर के तुलू होने तक खा पी भी सकते हो। खुलासा तर्जमा यह है, आगे वजाहत करता हूँ मैं। तो अब ये अल्लाह ताला ने ख़ुद अपनी तरफ से एक मसले का नोटिस लिया है और सवालात की दावत देते हुए मिसाल के तौर पर एक सवाल का जवाब दे दिया, जो हो सकता है कि अक्सरियत के जहन में हो लेकिन कुछ लोगों ने ख़यानत भी कर ली थी। तो अब खाना पीना, इज़दवाजी ताल्लुक और तलब औलाद, ये तीनों चीज़ें रमज़ान की रातों में जायज़ करार दे दी गई। अब आगे जो कुलू व शरबू है, खाओ और पियो, ज़ाहिर है कि दोनों अमल, अगर अल्लाह ताला खाने की बात करते वशरबू की बात ना करते तो पानी वाला रोज़ा रखा जा सकता है, यानी पानी पीते रहें खाना नहीं खाना, लेकिन यहाँ दोनों की बात हो रही है कि ना आप खा सकते हैं ना पी सकते हैं, रात को खा भी सकते हैं पी भी सकते हैं, यहाँ तक कि यह तबैयन हो जाए लकुम तुम्हारे लिए अल खैतुल अबयज़ु मिनल खैतिल अस्वद, कि काले धागे से सफ़ेद धागा बिल्कुल अलग हो जाए फजर वाला। ठीक है, एक तर्जमा ये हो सकता है, दूसरा तर्जमा ये होता है कि फजर की वजह से काला धागा सफ़ेद धागे से अलग हो जाए। तो एक साहबी ने इसी माने में लिया कि फजर की वजह से, तो उन्होंने क्या किया कि दो धागे, एक काला धागा और एक सफ़ेद धागा करीब करीब रख लिए और इंतज़ार करने लगे, खाते रहे, जब रोशनी से वाजे हो गया काला धागा कौन सा है सफ़ेद का, तो उन्होंने रोज़ा बंद कर लिया। तो आपने फरमाया कि नहीं नहीं ये फजर की धारी है जो आसमान पे नज़र आती है, तो ये एक सफ़ेद धारी धागे की तरह की एक किरण सी जो है वो फजर के टाइम पर मशरक की तरफ नज़र आती है, उसको बयान किया। तो ये अब कानून, जो पीछे तो कानून दे दिया था कि रोज़े रमज़ान आए तो रोज़े रखने हैं, अब उसके अंदर एक सवाल था, उसका जवाब दिया। ये सवाल अल्लाह ताला ने ख़ुद एक अमल को देखकर, उसका फ़ायदा ये हुआ कि हमें ضمیر رائے کی اہمیت سمجھ آئی کہ جب آپ کی جو انڈرسٹینڈنگ ہے اس کے اوپر آپ دیانتداری سے عمل کریں گے. ایسا نہیں ہو سکتا کہ آپ اس کے خلاف چلے جائیں اور صرف اس وجہ سے کہ فتویٰ کسی نے دے دیا ہے تو میں اس کے مطابق کر لیتا ہوں. نہیں, فتوے پر اطمینان, قلبی اطمینان, ایمانی اطمینان ہونا ضروری ہے. اور دوسری اہم بات یہ معلوم ہوئی کہ اللہ تعالیٰ نے روزے کے اندر روزہ عبادت اس طرح کی نہیں ہے کہ اس میں یہ کام نہیں کیے جا سکتے. رات کے وقت, دن میں تو کیے نہیں کیے جائیں گے لیکن رات کے وقت کیے جا سکتے ہیں. تو رمضان کی جو رات ہے وہ عام راتوں کی طرح ہے, البتہ اس کے جو دن ہیں وہ روزے والے دن ہیں. پھر فرمایا کہ ثم اتم الصیام الی اللیل, تو تم رات کو کھا پی سکتے ہو صبح کے فجر کے داری الگ ہونے, تو پھر تم روزہ پورا کرو گے الی اللیل, رات تک. یہاں بھی ایک دلچسپ اختلاف ہے ہماری امت میں. وہ اختلاف یہ ہے کہ روزہ کھلے گا کب. اہل سنت کا خیال ہے کہ سورج ڈوبتے ہی, اور اہل تشیع کا خیال ہے کہ اندھیرا ہونے پر, کیونکہ لیل کا لفظ بولا گیا. تو رات تک روزہ پورا کیا جائے گا. یہ بات جو ہے یہ شریعت کے اندر, قوانین کے اندر یہ بات ملحوظ رہنی چاہیے کہ جب کوئی لفظ بولا جاتا ہے تو اس میں جتنا نرم آپ استعمال کر سکتے ہیں اس کو کیا جا سکتا ہے. ہم بھی اپنی اردو میں میں رات کو آؤں گا کا مطلب ہے سورج ڈوبنے کے بعد, اس کا مطلب اندھیرے والی رات لازم نہیں ہے. رات کا آغاز جب بھی ہم کاؤنٹ کرنے بیٹھیں گے تو سورج ڈوبنے سے شروع کریں گے, ایسا نہیں کہ اندھیرا ہونے سے رات کا آغاز کریں. یہ ہماری عام زبان کے اندر یہ چیز. تو جب قوانین دیے جاتے ہیں تو نرم, ذمہ داری کا معاملہ ہو تو نرم صورت اختیار کی جاتی ہے, چھوٹ کا معاملہ ہو تو اگلی صورت حال. اس کی ایک اور اچھی مثال ہے ہاتھ کاٹو چور کے. تو ہاتھ کاٹنے کا مطلب عربی زبان میں یہ بھی ہو سکتا ہے کہ آپ نے کندھے سے کاٹ دیا, تو وہ کم سے کم ہاتھ جو ہے وہ اس کو بولا جاتا ہے, بس اس کو کاٹا گیا. تو شریعت کی جب ذمہ داری عائد کی جاتی ہے تو کم سے کم پہ رکھا جا سکتا ہے. یہ عقلی فطری اصول ہے جس کو ملحوظ رکھا جاتا ہے. لیکن میں لسانی طور پر, یہ میں نے جو بات کی فقہ کی بات کی ہے, لسانی طور پر لیل کا مطلب سورج ڈوبنے کے بعد شروع ہو جاتا ہے. تو اس لیے جو سورج ڈوبنے پر روزہ کھول لیتا ہے وہ بالکل درست کرتا ہے, کوئی ایسا مسئلہ نہیں, رات شروع ہو جاتی ہے. ولا تباشروہن وانتم عاکفون فی المساجد, اور تم ازدواجی تعلق اپنی بیویوں سے قائم نہیں کرو گے جب تم اعتکاف میں مسجدوں میں بیٹھے ہوئے ہو. یہ اب جو پابندی رمضان کی رات کو اٹھائی گئی ہے وہ اعتکاف میں نہیں اٹھائی گئی, اعتکاف میں یہ کام نہیں ہو سکتا. گویا اعتکاف میں جو کھانے پینے کی چھوٹ تو ہو جاتی ہے رات کو, لیکن اس معاملے میں چھوٹ نہیں ملی. اعتکاف کے بارے میں سارے لوگ جانتے ہیں, رمضان کے دنوں میں ہم آخری 10 دن میں یا 9 دن جو ہوتے ہیں اس میں ہم مسجد میں بیٹھ جاتے ہیں, ساری دنیا کو چھوڑ کر, کاروبار چھوڑ کر, کام چھوڑ کر, وہاں عبادت کے لیے بیٹھ جاتے ہیں, اس کو اعتکاف کہتے ہیں. تو فرمایا کہ تم روزے کی رات میں تو جا سکتے ہو اپنی بیگمات کے پاس, ازدواجی تعلق قائم کر سکتے ہو, لیکن اعتکاف کے موقع پر ایسا نہیں کر سکتے, البتہ اعتکاف میں کھایا پیا جائے گا. تلک حدود اللہ فلا تقربوها, یہ اللہ کی قائم کردہ حدود ہیں, ان کے قریب بھی نہ جاؤ. قریب جانا اور توڑنا دونوں میں تھوڑا فرق ہے. اگر حدود پھلانگ جائیں تو یہ تو گناہ ہو گیا, لیکن اللہ تعالیٰ کہہ رہے ہیں ان کے قریب بھی نہ جاؤ. اس کو نبی کریم صلی اللہ علیہ وسلم نے بڑے اچھے طریقے سے بیان کیا کہ یہ باؤنڈری لگی ہوتی ہے, تو اگر آدمی اس کے قریب قریب سفر کرے تو کسی موقع پر اس کا پاؤں دوسری طرف پڑنے کا امکان ہوتا ہے. تو اس لیے بہتر ہے کہ ذرا فاصلے پر ہی چلنا چاہیے. بالکل باؤنڈری پر چلیں گے تو کسی موقع پر بھی آپ تجاوز کر جائیں گے. تو اس لیے مثال کے طور پر اللہ تعالیٰ نے کہا ہے کہ لا تقربوا الزنا, تو اللہ تعالیٰ نے جو قانون پردے کا دیا ہے وہ اس کے لیے دیا ہے کہ ہم اس کے قریب بھی نہ جائیں. بس ایک پورے معاشرے میں احترام عورتوں کا اور مردوں کا قائم ہو جائے, ایک فاصلہ رہے, ایک حجاب کا قاعدہ رہے, بس کافی. اب آپ یہ جب ملحوظ رکھیں گے تو آپ زنا کے قریب نہیں جائیں گے. تو اس طرح سے اللہ تعالیٰ جو بھی حدود بناتے ہیں اس کا ایک فاصلہ کہیں خود مقرر کر دیتے ہیں کہیں ہمارے اوپر چھوڑ دیتے ہیں کہ آپ یہ. تو فرمایا کہ ولا تباشروہن وانتم عاکفون فی المساجد تلک حدود. تو حدود کیا کیا ہیں؟ رمضان کی دن میں کھانا پینا منع ہے, رات کے موقع پر ازدواجی تعلق, رات کے موقع پر کھانا پینا یہ جائز کر دیا گیا ہے فجر کے طلوع ہونے تک, اور اعتکاف میں ازدواجی تعلق منع کر دیا گیا ہے, کھانا پینے کو جائز رکھا گیا ہے. یہ اللہ کی حدود ہیں, ان کے قریب بھی نہیں جایا جائے گا. کذالک یبین اللہ آیاتہ للناس لعلہم یتقون. اس طرح سے اللہ تعالیٰ اپنی آیتیں لوگوں کے لیے واضح کرتے ہیں تاکہ وہ تقوی اختیار کریں. مطلب یہ ہے کہ یہ آیتوں کی وضاحت میں آیات نازل ہوئی ہیں, یہ کوئی نیا قانون نہیں دیا جا رہا, بلکہ جو پیچھے قانون دیے جا رہے تھے ان کی وضاحت کے لیے یہ آیتیں نازل ہوئی ہیں. یہ سوالوں کے جواب میں اللہ تعالیٰ نے جملہ بولا ہے, یا خود اپنی طرف سے, جیسے یہاں اللہ تعالیٰ نے ایک مسئلے کو خود اٹھا لیا ہے اور اس کا جواب دیا ہے. ٹھیک ہو گیا جی. تو اب یہ روزے کے بارے میں قانون تقریباً مکمل ہو گیا ہے, اس میں اب کوئی چیز نہیں رہ گئی. روزے کب رکھنے ہیں, پچھلی دفعہ ہم نے پڑھ لیا تھا رمضان میں رکھنے ہیں, اور روزے رکھنے کا مطلب یہ ہے کہ کھانا پینا منع ہو جاتا ہے اور ازدواجی تعلق منع ہو جاتا ہے. البتہ صحابہ کے دلوں میں یہ تھا کہ شاید رات بھی منع ہے, لیکن اللہ تعالیٰ نے کھانے پینے اور ازدواجی تعلق کے لیے عام لوگوں کے لیے رات جائز کر دی, اعتکاف کرنے والوں کے لیے ایک چیز ممنوع رکھی ہے. اب اگلے قانون, اگلے سوال کو بھی اللہ تعالیٰ نے, اب یہ دوسری مثال ہے جس کا اللہ تعالیٰ نے خود نوٹس لیا ہے. فرمایا ولا تاکلوا اموالکم بینکم بالباطل. پیچھے دو چیزیں زیر بحث آئی تھیں, ایک وراثت کے لیے وصیت اور ایک قصاص کے اندر دیت, وہاں اداؤن علیہ بے احسان کے الفاظ بولے تھے. اب مثال کے طور پر میرے ایک بھائی نے قتل کر دیا, میرے تعلقات ہیں اوپر تھانے دار سے, ایس ایچ او سے, آئی جی سے, کسی سے تعلقات ہیں. میں نے کیا کیا کہ پیسے پوسے دے دوں کہ دیت بھی آدھی کرا لی, اپنے بھائی کو ہی بچا لیا, اس موضوع میں لے لیا اللہ تعالیٰ نے. فرمایا کہ ایک دوسرے کا مال باطل طریقے سے نہ کھایا کرو. باطل طریقے سے کھانے کا مطلب ہے دھوکے سے, فراڈ سے, بٹور کر, رشوت کی صورت میں, سود کی صورت میں, یہ سارے باطل طریقے ہیں. ان کے ذریعے سے دوسروں کا مال نہ کھایا کرو. ایک دوسرے کا مال باطل, یعنی جو بھی ناجائز طریقے ہیں, بددیانتی سے, دھوکہ دے کر, فریب دے کر, بٹور کر پیسے, چکمے دے کر, یا کسی پروسیس میں پھنسا کے جیسے سود کا ہوتا ہے, یا رشوت دے کر, یہ ساری چیزیں ناجائز کرتی ہیں. یہ میں پہلے بھی بات بیان کر چکا ہوں کہ دین میں دو طرح کی نجاستیں مانی گئی ہیں. ایک نجاست وہ ہوتی ہے جو کسی چیز کے اپنے اندر ہوتی ہے, جیسے سور کا گوشت, جیسے خون, اس کے اپنے اندر نجاست ہے, یہ ناپاک ہیں اپنی ذات ہی میں. ایک نجاست ہمارے عمل کی وجہ سے لاحق ہوتی ہے, جیسے شرک کی وجہ سے, جیسے چوری کی وجہ سے. تو یہ روپیہ جو آپ کی جیب میں پڑا ہوا ہے, اگر آپ مجھے تحفہ تن دے دیں, معذرت چاہتا ہوں مطالبہ نہیں کر رہا ہوں, اگر آپ مجھے تحفہ تن دے دیں تو میرے لیے جائز, لیکن وہی پیسہ میں چوری کر لوں تو ناجائز ہو جائے, کیونکہ اس کے اندر چوری کی نجاست آ گئی. تو عقیدے کی نجاست, کہ وہ یہی پیسہ جو میری جیب میں پڑا ہوا ہے حلال ہے, لیکن میں نے غیر اللہ کے نام پر دے دیا, تو وہ حرام ہو جائے گا. تو عقیدے کی نجاست, عمل کی نجاست چیزوں کو ناپاک کر دیتی ہے. تو باطل طریقے سے کمائی ہوئی ساری چیزیں حرام ہو جائیں گی, باطل طریقے سے کمائی ہوئی ساری چیزیں حرام ہو جائیں گی. سود, رشوت, دھوکہ, کم تولنا, یہ ساری چیزیں اس میں آ جائیں گی, ملاوٹ کرنا وغیرہ. تو فرمایا کہ تم ایک دوسرے کا مال باطل طریقے سے نہ کھایا کرو, یعنی ناجائز طریقوں سے. وَتُدْلُو بِهَا إِلَى الْحُكَّامِ, یہ اسی کی وضاحت ہے, اس لیے ولا کا لفظ نہیں بولا گیا. یوں کہ تم وہ پیسہ جو ہے وہ حکام کے پاس لے جاؤ تاکہ دوسرے فریق کا مال کھا جاؤ گناہ کے طریقے پر. تو اب بعض یہ رشوت کی طرف اشارہ ہے کہ ہم پیسے پوسے دے کر دیت معاف کرا لی, ठीक है, विरासत के कानून में पैसा देकर तकसीम इस तरह से करा ली, तो आपने क्या किया, आपने नाजायज़ तरीके से अपने भाई का, अपने मकतूल के वरसा का पैसा खा लिया या उनको नुकसान पहुंचाया है। तो ये इस तरह की सारी चीज़ें, तो हुकाम की तरफ पैसा ले जाकर यानी उनको रिश्वत देकर दूसरे फरीक का माल ना खाओ, इसम के तरीके पर। इसम, इसी आयत से हमारे असातिज़ा की राय यह है कि इसम का मतलब है किसी का हक मारना। इस आयत में बिल्कुल ठीक इस मानी में इस्तेमाल हुआ है कि रिश्वत देकर किसी का हक मार लिया जाए, किसी का पैसा बटोर लिया जाए। तो इसम के मानी फिर इस यहाँ से मालूम होते हैं कि वो हक तलफी के भी, गुनाह के भी हैं और हक तलफी के भी हैं। वअन्तुम तालमून, और तुम जानते हो, यानी ये काम जानते बूझते हो, तो तब जुर्म है। ये अल्लाह ताला का पक्का वाजे दो टोक असूल है कि जो जिस चीज़ का आपको इल्म नहीं था वो आपसे हो जाए तो गुनाहगार नहीं आप, अल्लाह ताला उस पर सजा नहीं देंगे। लेकिन जब आप जानते बूझते करें, शरीयत वाजे, कानून वाजे, आप जो कुछ कर रहे हैं वो आप पर वाजे, तो फिर आप गुनाहगार हैं, फिर पकड़े जाएंगे। और ये जो चीज़ें हैं रिश्वत वगैरह, ये किसी भी दुनिया में किसी भी इलाके में इनके जायज़ नाजायज़ में कभी इख्तलाफ नहीं हुआ। यानी बातिल तरीके जो होते हैं बातिल हैं, सबको इत्तेफाक होता है। वैसे कौन आदमी है जो कहे जी चोरी बड़ी अच्छी चीज़ है, कौन आदमी जो कहे जी पैसे बटोरना बड़ी अच्छी चीज़ है या रिश्वत बड़ी अच्छी चीज़ है, कोई भी इसमें इख्तलाफ नहीं है। तो अन्तुम तालमून के ये दोनों पहलू हैं कि तुम जानते हो कि ये चीज़ें हराम हैं, बातिल तरीक़ों को भी जानते हो, और फिर जब तुम अमल करो जानते बूझते करो। बात का तो होता है कि हम किसी चक्कर में आ जाते हैं तो पता नहीं चलता कि हमने क्या कर दिया। ये हो सकता है किसी के ऊपर, किसी बारीक किस्म के मुआशी अमल के, जैसे आजकल की हमारी इकोनॉमी चलती है तो उसमें बहुत बारीक बारीक बातें होती हैं, बैंक जो कर रहे होते हैं, तो बात का नहीं पता, आम आदमी को हो सकता है धोखा हो जाए, तो फिर वो गुनाहगार नहीं है। लेकिन जैसे रिश्वत के भी बाज ऐसी शक्लें बन गई अब कि आम आदमी समझता है कि ठीक है मैंने फीस दी है, उसको नहीं पता चलता कि मैं फीस नहीं दे रहा बल्कि रिश्वत दे रहा हूँ, तो अब उसका कोई कसूर नहीं है। अब ये रिश्वत देने वाला जो फीस के तौर पर रिश्वत दे रहा है, उसको पूरा यकीन है कि मैं फीस दे रहा हूँ किसी काम की, वो गुनाहगार नहीं है। हाँ, अगर उसको पता है तो फिर वो गुनाहगार हो जाएगा। तो जहालत में होने वाले सारे काम, अगर आपकी जहालत वाकई है, ऐसा नहीं है कि डंडी मार रहे हैं तो क्या अल्लाह को पता है ना कि तुम्हें पता है या नहीं पता है, तो अगर जहालत वाकई मौजूद है तो फिर उस अमल का गुनाह नहीं होगा। बेख्याली में, पागलपन में, सोए हुए, बेहोशी में जितने भी काम हो जाते हैं उनकी सजा नहीं है। उसी को फिर क्यास करके ये समझना चाहिए कि जो बेइल्मी में हो गए हैं, मुझे पता ही नहीं चला एक काम हो गया। तो मसलन आप सड़क पे चलते हुए कितने ही जानवर आपके कीड़े मकोड़े आपके पाँव के नीचे आके मर जाते हैं, तो क्या आपको पूछा जाए, उनकी सजा दी जाए? अब गाड़ियों में बैठे होते हैं, पता नहीं क्या क्या कुचल के आ जाते हैं। बाज सड़कों पे जो बड़ी सड़कें होती हैं जानवर मरे हुए पड़े होते हैं, तो क्या बेख्याली में, बेइल्मी में या तेज़ी के साथ गुजरते हुए, तो उस तरह की चीज़ों में सवाई इंसानी कत्ल के, उसमें कत्ल खजा में अल्लाह ताला ने सजा रखी है ताकि इंसानी जान के बारे में हम बहुत मोहतात रहें। आगे दो सवाल शुरू हो रहे हैं जो लोगों ने खुद पूछे हैं इस दावत के बाद, तो इंशाल्लाह अगली नशिस्तों में हम पढ़ेंगे। अल्लाह ने खैर किया तो बाख़ुदा माना, अलहम्दुलिल्लाह रब्बिल आलमीन।